नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै लक्ष्मण कार्कीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHzसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
विद्युत प्राधिकरणका 3 संचालक हटाउने निर्णय, सर्वोच्चद्वारा सदर लोडसेडिङ मुक्त गराउने अभियानमा साथ नदिएकाले हटाएको ऊर्जा मन्त्रीको जिकिरप्रति सर्वोच्च सहमत।
संसद बैठक 5 लागि स्थगित, पुष 24 सहमति गर्ने नेताहरूको प्रतिबद्धता।
काठमाडौँको डाँडागाउँमा रहेको बाल विकास समाज आधारभूत विद्यालय नमूना बन्दै स्थानीयवासी र शिक्षक जुटेपछि विद्यालयको रूपै फेरियो।
सरकारी स्कुलमा अब त्यति फिस पनि लाग्दैन, बोर्डिङ स्कुलको जति नै पढाइ त त्यस्तै हुन्छ नि।
भारतमा गर्भवतीलाई 6,000 रुपियाँ भत्ता दिइने, 18 वर्षपछि विवाह गरेर बढीमा 2 जन्माउने महिलाले मात्रै यो सुविधा पाउने।
र एपीएफ क्लब मेची नेत्रालय काकडभिट्टा गोल्ड कपको सेमी फाइनलमा।
अगस्त्य मुनि तहा उपरान्त सतीदेवीको अङ्गहरू पतन हुने क्रममा चन्द्रागिरीमा पुगेपछि भाल अर्थात् निधार पतन भयो र भालेश्वर महादेवको उत्पत्ति भयो। यही ठाउँबाट पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्छु भनेर चिताएका थिए, बुझिस् नाति। यति राम्रो चन्द्रागिरी पहाडमा आएपछि त म पनि एउटा सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्छु।
चन्द्रागिरी हिल्स लिमिटेड, हुन्छ पुरा चिताएको कुरा।
मेरिया मोइनी व्हाइट हिमालयन इन्जिनियरिङले दुध पानी झुक्याउने मिसिन पनि बजारमा ल्याइसक्यो। खट्टमै भो बर्बादै भो नि, दुधमा पानी मिसाउन त पाइएन नि, होइन त?
होइ पाँडे, त्यसो भए त हाम्रो सहकारीमा पनि अब व्हाइट हिमालयन इन्जिनियरिङकै चिलिङ ब्याड, मिल्क एनालाइजर, अरू आवश्यक उपकरण पनि ल्याउनु पर्यो। बरु यस्ता उपकरण चाहिँ कहाँ पाइन्छ?
यसका लागि भरतपुर 9 गोन्द्रेङ चितवनमा रहेको व्हाइट हिमालयन इन्जिनियरिङमा सम्पर्क गर्नुपर्छ। फोन नम्बर चाहिँ 056-531-701, 98-550-63-143 हो। अनि सुन बिलासे,
भन्न।
व्हाइट हिमालयन इन्जिनियरिङका उपकरणहरू नि देशका प्रमुख सहरहरूमा रहेका शाखा कार्यालयहरूबाट लिन सकिन्छ अरे, बुझिस्?
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। लोडसेडिङ हटाउने अभियानमा साथ नदिने नेपाल विद्युत प्राधिकरणका 3 संचालक हटाउने निर्णय सर्वोच्च अदालतले सदर गरेको छ। प्रधान न्यायाधीश सुशीला कार्की र न्यायाधीश जगदीश शर्मा पौडेलको इजलासले निर्णय कार्यान्वयन नगर्न ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणलाई दिएको अन्तरिम आदेश खारेज गर्दै संचालक हटाउने मन्त्री स्तरीय निर्णयलाई सदर गरेको हो। ऊर्जा मन्त्री जनार्दन शर्माले लोडसेडिङ हटाउने अभियानमा सहयोग नगर्ने प्राधिकरण संचालक समितिका सदस्य लक्ष्मण प्रसाद अग्रवाल, मनोज कुमार मिश्र र सूरज लामी छानेलाई पुष 4 बर्खास्त गर्नुभएको थियो। निर्णय विरूद्ध तीनैजनाले दायर गरेको रिटमा बर्खास्ती तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिए पनि आज दुवै पक्षको बहस सुनेपछि सर्वोच्च अदालतले अन्तरिम आदेश खारेज गरेको हो। ऊर्जा मन्त्री शर्माले भक्तबहादुर पुन, चेतरा जोशी र उमेश थानेलाई प्राधिकरणको संचालक समिति सदस्यमा यसअघि नै नियुक्त गरिसक्नु भएको छ।
पासपोर्ट अर्थात राहदानी बनाउनका लागि फारम अब मोबाइलबाटै भर्न सकिने भएको छ। राहदानी विभागले तयार पारेको मोबाइल एप्स नेपाल पासपोर्ट सेवा शुरू भएपछि मोबाइलबाटै राहदानीको आवेदन दिन सकिने भएको हो। यो सेवाको आज परराष्ट्र मन्त्री प्रकाश शरण महतले शुभारम्भ गर्नुभयो। यो सेवा आईओएस र एण्ड्रोइड दुवै मोबाइलमा उपलब्ध रहेको विभागले जनाएको छ। राहदानीका लागि आवश्यक पर्ने शुल्क फोटो औठा छाप र नागरिकताको प्रमाणपत्र भने सेवाग्राहीले विभागमै पुगेर उपलब्ध गराउनु पर्नेछ। रितपूर्वक फारम भरेका सेवाग्राहीले मोबाइलमा नै बारकोड पाउने र बारकोड सहित राहदानी शुल्क तस्विर औठा छाप र नागरिकताको प्रमाणपत्र लिएर विभागमा जानुपर्ने विभागले जनाएको छ। सेवाग्राहीले एप स्टोर वा प्ले स्टोरमा गई नेपाल पासपोर्ट नामको एप्लिकेशन डाउनलोड गरेर फारम भर्नुपर्नेछ। पहिलो चरणमा विभागका साथै दोहा, रियाद, जेद्दा, आबुधाबी, लण्डन, कुवेत, वाशिङटन डीसी, न्यूयोर्क र हङकङ स्थित नेपाली नियोग र कन्सुलरबाट पनि एप्सबाट आवेदन दिन सकिने राहदानी विभागले जनाएको छ।
व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले गत आर्थिक वर्षमा बेरुजू बढ़ेको बारे छानबिन गर्ने भएको छ। आर्थिक वर्ष 2072-73 अघिल्लो वर्षभन्दा 35 अर्ब बढ़ी बेरुजू बढ़ेको प्रतिवेदन महालेखा परीक्षकको कार्यालयले बुझाएपछि लेखा समितिले यस विषयमा छानबिन गर्ने भएको हो। महालेखा परीक्षकले बेरुजू 293 अर्बबाट 328 अर्ब पुगेको जनाएको छ। समितिले यही पुष 25 गते धेरै बेरुजू भएका 10 वटा ठूला मन्त्रालयका सचिवसँग यसबारेमा जानकारी लिन लागेको समितिका सदस्य रामहरि खतिवडाले जानकारी दिनुभयो। यसैबीच लेखा समितिले सभापति चयनका लागि सभामुख ओन्सरी घरतीको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ। 5 महिनापछि आज समितिका ज्येष्ठ सदस्य सर्वेन्द्रनाथ शुक्लको सभापतित्वमा बसेको बैठकले सभापति चयनका लागि ध्यानाकर्षण गराउने निर्णय गरेको हो। समितिका तत्कालीन सभापति जनार्दन शर्मा ऊर्जा मन्त्री भएपछि लेखा समितिको सभापति पद खाली छ। विपक्षी दलले लिने प्रचलन अनुसार अब सभापति आफूले पाउनुपर्ने एमाले दावी गरिरहेको छ भने एमाले समितिको नेतृत्व पाए आफूले अर्को समितिको नेतृत्व गर्न पाउनुपर्ने माओवादी केन्द्रको माग छ। ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेको 1 महिनाभित्र अनिवार्य सभापति चयन गर्नुपर्ने व्यवस्थाका कारण अब लेखा समितिको सभापति चयनका लागि दबाव बढ़ेको छ।
विद्यार्थी कम हुन थालेपछि सरकारी विद्यालय बन्द हुने र एक अर्कोमा गाभिने क्रम चलिरहेको छ। बसाईसराई सामुदायिक विद्यालयको खस्कदो गुणस्तर, कमजोर भौतिक पूर्वाधार लगायत धेरै कारणले अभिभावकले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयबाट निजी विद्यालयमा भर्ना गरिरहेका छन्। तर केही सरकारी विद्यालय यस्ता पनि छन् जहाँ निजी विद्यालयबाट विद्यार्थी सरिरहेका छन्। यस्तै मध्येको एक काठमाडौँको डाँडा गाउँको बाल विकास समाज आधारभूत विद्यालय पुगेर फर्किएपछि अर्जुन पोखरेलको रिपोर्ट।
केही वर्ष पहिले डाँडा गाउँका धेरै विद्यार्थी गाउँबाट तलको बोर्डिङ स्कूलमा पढ्न जान्थे। गाउँबाट नियमित गाडी नचल्ने भएकोले घामपानी र भोक तिर्खा सहनु त छँदै थियो, शिवपुरी राष्ट्रिय निकुञ्जका जनावरको आक्रमणको डर पनि उत्तिकै हुन्थ्यो। तर गाउँमै रहेको बाल विकास समाज आधारभूत विद्यालयले रूप फेरेपछि एकै वर्ष 37 जना विद्यार्थी बोर्डिङ स्कूल छाडेर सरकारी विद्यालयमा आए। अहिले उनीहरू रमाई रमाई पढिरहेका छन्।
मेरो नाम चन्द्र तामाङ। सरकारी स्कूलमा अब त्यति फिस पनि लाग्दैन, बोर्डिङ स्कूलको जति नै पढाइ त त्यस्तै हुन्छ नि। त्यही भएर अब हाम्रो स्कुलमा अब यहाँ लाइब्रेरी रुम पनि छन्, यत्र बुकहरू छ, कम्प्युटर रुम पनि छ, अब कम्प्युटर क्लासमा लिने गरिन्छ। बोर्डिङ भन्ने सुविधा त्योभन्दा अझ बढी छ।
2048 सालमा खुलेको यो विद्यालय लामो समय थला पर्यो। विद्यार्थी नहुँदा कुनै समय त बन्द नै गर्नुपर्ने अवस्था पनि नआएको होइन। तर विभिन्न संघ संस्थाको सहयोगमा शिक्षक, अभिभावक अनि व्यवस्थापन समिति तात्तिएपछि 3 तले पक्की भवन बन्यो। फर्निचर, पुस्तकालय, कम्प्युटर र विज्ञान ल्याब सहित अंग्रेजी माध्यममा पढाइ शुरू भयो। अहिले प्ले ग्रुपदेखि कक्षा 7 सम्मका 80 जना विद्यार्थीको लागि स्कूलमा चाहिने कुनै कुराको कमी छैन। हरेक बिहिबार सारङ्गी, बाँसुरी, हार्मोनियम र मादलको साथमा विद्यार्थीले संगीत पनि सिक्न पाइरहेका छन्। बालबालिका मात्र होइन, मेलापातको काम सकेर आमाहरू पनि कम्प्युटर सिक्न विद्यालयमा जान्छन्। घर आँगनमै गतिलो विद्यालय पाएपछि अभिभावकहरू पनि मक्ख छन्।
सानो तामाङ, राम्रै छ, सबै सुविधाहरू राम्रो छ जस्तो लाग्छ। बोर्डिङमा जस्तै अब इङ्ग्लिस पनि राम्रै छ, नानीको पढाइ राम्रै छ।
मेरो नाम सरिता तामाङ, अनि यहाँ पनि पढाइ राम्रो छ, बोर्डिङको जस्तै छ, त्यही भएर।
अहिलेसम्म गुनासो गर्ने ठाउँ केही छ कि छैन?
छैन, छैन, केही पनि छैन।
एकदमै सन्तुष्ट
छु, गाउँले नै सहयोग गरिरहनु भएको छ।
काठमाडौँमा मात्रै 50 जना भन्दा कम विद्यार्थी भएका 48 र 30 जना भन्दा कम विद्यार्थी भएका झण्डै 100 विद्यालय अस्तित्व बचाउन दौड़धूप गरिरहेका छन्। तर काठमाडौँमै परे पनि विकट मानिने डाँडागाउँको बाल विकास समाज आधारभूत विद्यालयमा प्रधानाध्यापक, शिक्षक शिक्षिका अनि विद्यार्थी र अभिभावक सबैको होस्टे हैसियतले यो विद्यालयले सरकारी विद्यालयको छाप बदल्न सफल भएको छ। प्रधानाध्यापक दोर्जे तामाङ:
होइन, म साँच्चीकै शिक्षक हो र मेरो आफ्नो काम कर्तव्य अधिकार के हो त्यो कुरालाई मनन गरेर यदि उहाँहरू लाग्नुभयो भने त्यसमा पक्कै पनि सफल गर्न सकिने अवस्थाहरू छ। र त्यति पूर्वाधारहरूलाई टेकेर बाँकी आवश्यक भएका कुराहरूलाई अलिकति, यो मेरो पेसा हो र म पेसामा म रमाउनुपर्छ, म जागिर खान आएको होइन, म एउटा चाहिँ आनन्द लिन आएको हो यहाँ भन्ने हिसाबले पक्कै पनि एउटा अगाडि बढ्यो भने सफल हुन सकिन्छ, यसमा चाहिँ कुनै दुई मात्रै छैन जस्तो लाग्छ।
देशभरका 30,000 सरकारी विद्यालय मध्ये डाँडागाउँको विद्यालय जस्ता जम्मा 500 विद्यालयले मात्रै सरकारले तोकेको मापदण्ड अनुसारको शिक्षा दिइरहेका छन्। गाउँकै प्रयासमा बदलिएको यो विद्यालयको यथार्थ सुनेपछि तपाईँलाई पनि आफ्नै गाउँको विद्यालय बदलिन सक्छ भन्ने लागेन त? बरु काम थालिहाल्ने पो हो कि?
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा 5 दिनका लागि संसद बैठक रोकिएको र त्यसभित्र सहमति खोज्ने दलहरूले प्रतिबद्धता व्यक्त गरेको सम्बन्धी खबर र रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
बाँके जिल्ला कुन विकास क्षेत्रमा पर्छ?
ए पूर्वाञ्चल, रबी मध्य पश्चिमाञ्चल।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 3566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 बजे प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
मीना कति हतार हो, छोरीलाई खुब लगाइसक्यो?
लगाइसक्यो, तिम्रो छोरीलाई नि
लगाइसक्यो।
अनि गीता अब अर्को छिटै होला नि, होइन?
कहाँ हुनु, हामीले त छोरीलाई 45 दिनको खुब लगाउँदा नै हाम्रो स्मार्ट छनौट गरिसक्यौ। मैले इम्प्लान्ट लगाएँ नि, अब अर्को 3-5 वर्षसम्म छोरीलाई राम्रोसँग स्याहार सुसार गर्ने हामी त ढुक्क छौ।
कति स्मार्ट छ हौ मेरो साथी त, तर म पनि कम छुइन नि, म पनि मेरी छोरीलाई 1000 दिनसम्म राम्रो स्याहार सुसार गर्छु। त्यसैले आज 3 महिने सुई लगाएकी छु।
स्तनपान गराइरहेका आमाहरूको लागि पनि परिवार नियोजनका सुरक्षित अस्थायी साधनहरू हुन्छन्। सुनौलो 1000 दिनका आमाहरू नजिकैको स्वास्थ्य संस्थामा गई परामर्श लिई आफ्नो लागि स्मार्ट छनौट गर्नुहोस्।
परिवार नियोजन, स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौं।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले विद्युत प्राधिकरणका 3 जना संचालक हटाउने निर्णय सर्वोच्चद्वारा सदर राजधानी बनाउनका लागि फारम अब मोबाइलबाटै भर्न सकिने, संसदको सार्वजनिक लेखा समितिले गत आर्थिक वर्षमा बेरुजु बढ़ेको बारे छानबिन गर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, एक महिनादेखि लगातार अवरूद्ध र स्थगित हुँदै आएको संसद बैठक फेरि 5 दिन पर सरेको छ। दलहरूले गतिरोध अन्त्यका लागि आफूहरूबीच छलफल सकारात्मक भइरहेको भन्दै समय मागेपछि सभामुख ओन्सरी घरतीले 24 गतेसम्मको समय दिनुभएको हो। 24 गतेसम्म राजनीतिक गतिरोध अन्त्य गरेर सदनको काम कार्यवाही सुचारू गर्ने प्रतिबद्धता ठूला दलले व्यक्त गरेका छन्। प्रकाश ढकालको रिपोर्ट।
हिजोसम्म 3 दिनभित्र संसदको गतिरोध अन्त्य गर्न समय दिएकी सभामुख ओन्सरी घरतीले दलहरूलाई अर्को 5 दिन समय दिनुभएको हो। संसद चलाउन कडाईका साथ प्रस्तुत हुने सभामुखले चेतावनी दिइरहेका बेला सर्वोच्च अदालतको आदेशपछि प्रमुख प्रतिपक्षी एमालेलाई संसदको अवरोध खोल्न थप दबाव परेको छ। शीर्ष नेता सहित आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा ठूला दलका नेताले आउँदो 24 गतेसम्म कुनै न कुनै सहमतिमा पुग्ने वचन आफूलाई दिएको सभामुख ओन्सरी घरतीले जानकारी दिनुभयो।
अदालतको फैसलालाई समेत पनि मध्यनजर गरेर अब नयाँ ढंगले सोच्नु पर्ने एउटा परिस्थिति निर्माण भएको कुरा पनि उहाँले चाहिँ मलाई अवगत गराउनु भयो। हामी फेरि घनीभूत रूपले बस्नको निम्ति केही समयहरू चाहियो। अर्को बैठक चाहिँ यसरी अवरोधको बीचमा अगाडि बढ्नु पर्ने छैन भन्ने विश्वास मलाई दिलाउनु भएको छ। विशेष गरेर 3 दल त्यसमा पनि प्रमुख प्रतिपक्षी दलका उपनेताज्यूले मलाई स्पष्ट रूपमा अर्को बैठक चाहिँ हामीले यसरी अवरोधको बीचमा अगाडि लानु पर्दैन, कुनै न कुनै निष्कर्ष हामी दिन्छौ भन्ने।
संशोधन जसरी पनि अगाडि बढाउने सत्ता पक्ष र कुनै पनि हालतमा फिर्ता लिनुपर्ने विपक्षीको अडानका कारण गतिरोध लम्बिरहेको छ। सर्वोच्च अदालतले संशोधन प्रस्ताव संसदको छलफलको विषय भएको र सीमांकन हेरफेरका लागि प्रदेश सभाको स्वीकृति चाहिने बताएपछि दलहरू आफ्नो अडान पुनर्विचार गर्न तत्पर देखिएका छन्। आज बिहान बसेको एमाले स्थायी समिति बैठकले सर्वोच्चको आदेशलाई स्वीकार गर्दै अवरोध खोल्ने संकेत गरेको थियो। 3 दलबीच केही दिन यता भएका औपचारिक अनौपचारिक छलफल सकारात्मक भएको जानकारी आफूले पाएको सभामुख घरतीले उल्लेख गर्नुभयो।
नेताजीहरू जो उपस्थित हुनुहुन्थ्यो उहाँहरूको असाध्यै सौहार्दपूर्ण वातावरणमा सकारात्मक निष्कर्षमा हामी जानुपर्छ भन्ने कुरामा एकमत देखिन्थ्यो। उहाँहरूको बीचमा छलफल पनि लगातार भइराखेको र त्यो छलफल चाहिँ पोजिटिभै भइराखेको कुराको पनि उहाँले मलाई जानकारी गराउनु भयो।
संविधान कार्यान्वयनका लागि चुनावमा जुट्नु पर्ने बेला संशोधनका कारण उत्पन्न गतिरोध चाँडो भन्दा चाँडो अन्त्य गर्न दलहरू तत्पर हुनुपर्ने भए पनि अझै अडानबाट पछि हटेका छैनन्। सर्वोच्चको फैसला 22 गते विपक्षीले गर्ने प्रदर्शन र अब पनि सहमति गर्न नसके संसद बैठक जसरी पनि अगाडि बढाउने सभामुखको तयारीका बीच पुस 24 गते पहिलै दलहरू सहमतिमा पुग्लान् भन्ने आश गर्न सकिन्छ।
यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेकै समर्थनमा व्यवस्थापिका संसदमा संविधान संशोधन विधेयक दर्ता गरिएको र त्यो पारित हुने दावी गर्नुभएको छ। रिपोर्टर्स क्लबको ज्ञापन पत्र बुझ्दै सभापति देउवाले एमाले पनि संशोधन प्रस्तावमा भोट हाल्ने दावी गर्दै प्रस्ताव परिमार्जन नहुने बताउनुभयो। संशोधन प्रस्ताव पारित गर्नुको विकल्प नभएको भन्दै उहाँले सबै दलहरूबीच सहमति सहकार्य र एकता अनिवार्य रहेको दोहोर्याउनुभयो। सभापति देउवाले अदालतको फैसलाले सकारात्मक भूमिका निर्वाह गरेको भन्दै आगामी पुस 24 गतेदेखि संसद चल्ने विश्वास व्यक्त गर्नुभयो। देउवाले एमाले आइतबारदेखि संसद चल्न दिने दावी समेत गर्नुभयो।
संविधान संशोधनको प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी एमाले सहितका दलले पुस 22 गते काठमाडौँमा हुने जनप्रदर्शनमा 1 लाख मानिस सहभागी हुने दावी गरेका छन्। संविधान संशोधन प्रस्ताव राष्ट्रहित विपरीत भएको भन्दै विपक्षी दलले 22 गते खुला मञ्चमा हुने कार्यक्रममा 1 लाख मानिस भेला गर्ने दावी गरेका हुन्। यसका लागि सांसद संख्याका आधारमा कार्यकर्ता उपस्थित गराउने निर्णय गर्दै विपक्षी दलले 1 जना सांसद बराबर 500 जना कार्यकर्ता उपस्थित गराउनु पर्ने गरी तयारी भइरहेको नेकपा मालेका सांसद ऐन्द्र सुन्दर नेमवाङले जानकारी दिनुभयो। विपक्षी 9 दलमा 201 सांसद भएकाले शक्ति प्रदर्शनमा कम्तीमा पनि 1 लाख मानिस उपस्थित हुने उहाँले दावी गर्नुभयो।
आगलागीबाट क्षति पुगेको 13 थुमको सक्रान्ति बजार पुनर्निर्माणका लागि सरकारले 1 करोड़ रूपियाँ सहयोग गर्ने भएको छ। सक्रान्ति बजारको आज निरीक्षण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषबाट 1 करोड़ रूपियाँ सहयोग गर्ने घोषणा गर्नुभएको हो। प्रधानमन्त्री दाहालले आगामी दिनमा यस्ता विपदको सामना गर्न दमकल उपलब्ध गराउने, सदरमुकाम म्याङलुङसँग जोड्ने म्याङलुङ सक्रान्ति सड़कको सड़क कालोपत्र गर्न तथा केन्द्रीय प्रसारण लाइन विस्तारका लागि पनि तत्काल निर्णय गर्ने प्रतिबद्ध पनि जनाउनुभयो। प्रधानमन्त्री दाहालसँगै सक्रान्ति बजार पुगेका एमालेका मुख्य सचेतक तथा सांसद भानुभक्त ढकालले विपक्षीको रूपमा रहे पनि एमाले सरकारले गर्ने सकारात्मक काममा साथ दिने बताउनुभयो। उहाँले प्रधानमन्त्री दाहालले संक्रान्ति बजारको पुननिर्माण तथा विकासका लागि घोषणा गरेका योजना तत्काल कार्यान्वयन गर्न माग समेत गर्नुभयो। गएको पुस एक गते आगलागी भएको संक्रान्ति बजारमा आग लागि हुँदा 24 घर पूर्ण रूपमा जलेका कारण 73 परिवार अझै विस्थापित भएका छन्।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको धान सुपर जोन कार्यक्रम झापाको बनियानीमा शुरू भएको छ। मेसिनबाट धान रोपेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुपर जोन कार्यक्रमको उद्घाटन गर्नुभएको हो। उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालले नेपालको आर्थिक समृद्धिका लागि कृषिमा आत्मनिर्भर हुनुपर्नेमा जोड़ दिनुभयो। धान सुपर जोन परियोजनाका प्रमुख मेघनाथ तिमल सिन्हाले पूर्वी दक्षिणी झापाको पठामारी, बालुवाड़ी, केचना, पृथ्वीनगर, बनियानी र पथरिया गाविसमा लागू धान सुपर जोन परियोजनाका लागि कृषि मन्त्रालयले 4,47,00,000 रूपियाँ विनियोजन गरेको बताउनुभयो। 10 वर्षे परियोजनाको कुल लागत 1,30,00,000,000 छ।
कलाकार विष्णु भक्त फुयालको निधन भएको छ। राष्ट्रिय नाचघरमा चलिरहेको नाटक महर्षि याज्ञवल्क्यमा अभिनय गर्दा गर्दै उहाँको निधन भएको हो। नाचघरमै नाटक हेरिरहेका सर्वनाम थिएटरका निर्देशक अशेष मल्लले अभिनय गर्दा गर्दै ढलेपछि फुयाललाई अस्पताल लगिएको तर त्यसअघि नै उहाँको निधन भइसकेको अस्पतालले बताएको जानकारी दिनुभयो। अहिले फुयालको पार्थिव शरीर अस्पतालमा राखिएको छ। उहाँको शव श्रद्धाञ्जलीका लागि भोलि 11-2 बजेसम्म प्रज्ञा प्रतिष्ठानमा राखिनेछ। सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीं कतै नअल्मली सिधै कोशिशमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41-07-007, 98-5-11-72-194।
41-07-007, 98-5-11-72-194।
हामी सबै जुटौँ,
पुनर्निर्माणमा अघि बढौँ,
भूकम्प थ्याक्ने घर बनाऊ, सधैँको लागि ढुक्क बनाऊ।
सार्वजनिक हितका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण।
व्यालीमा यसपालीको खास दैनिक 6 घण्टाको कोरियन क्लास, जानेर मात्र हुँदैन, हुनै पर्छ पास, नत्र भने पैसा र परिश्रमको हुन्छ सत्यनाश। विगत 8 वर्षको लामो अनुभव, अनुसन्धान र सफलता पश्चात कोरियन भाषा परीक्षामा हुने अत्यन्त कडा प्रतिस्पर्धामा विद्यार्थीको सफलतालाई सुनिश्चित गर्न दैनिक 6 घण्टाको विशेष तयारी कक्षा सञ्चालन भइरहेको जानकारी गराउँदछौ। साथै शाखा अधिकृत, नाक्सुब्बा, खरिदार, बैंक र शिक्षक सेवा आयोगको तयारी कक्षाहरू समेत सञ्चालन भइरहेका छन्। सम्पर्क किर्तिपुर भ्याली इन्स्टिच्युट, नियर किर्तिपुर गेट, नयाँ बजार, काठमाडौँ। फोन 01-433-2509-98-494-21216 र पुतली सडक, काठमाडौँ, वे टु दिल्ली बजार। फोन 01-442-7999।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। धादिङमा बुढी गण्डकी जलाशय युक्त जलविद्युत आयोजनाको डुबान क्षेत्रको जग्गाको वर्गीकरण गरी मुआब्जा निर्धारण गरिएको छ। प्रमुख जिल्लाधिकारी उमेश ढकालको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकले जग्गालाई 11 किसिममा वर्गीकरण गरी मुआब्जा निर्धारण गरेको हो। बुढी गण्डकी जलविद्युत विकास समिति गठन भएपछि खरिद गरिएका जग्गालाई भने निर्धारित मूल्यमा 30% कम गरेर मुआब्जा दिइनेछ। आयोजनाका लागि धादिङमा 28,075 रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने समितिले जनाएको छ।
प्रसिद्ध हाँस्य व्यङ्ग्यकार स्वर्गीय भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार चट्याङ मास्टर अर्थात कृष्ण मुरारी गौतमलाई प्रदान गरिने भएको छ। भैरव पुरस्कार गुठीका अध्यक्ष रोचक घिमिरेको सभापतित्वमा आज बसेको बैठकले पुरस्कार भैरव प्रतिभा पुरस्कार पोखराका शेषराज भट्टराईलाई प्रदान गर्ने निर्णय पनि गरेको छ। दुई वर्षमा प्रदान गरिने भैरव पुरस्कारको राशि 50,000 रुपियाँ तथा भैरव प्रतिभा पुरस्कारको राशि 25,000 रुपियाँ छ।
चिकित्सक नहुँदा उदयपुर अस्पतालमा 3 महिनादेखि शल्यक्रिया गर्नुपर्ने प्रसूति सेवा बन्द भएको छ। प्रसूति सम्बन्धी चिकित्सक अमित कुमार ठाकुरको करार सेवा सकिएपछि असोज पहिलो हप्तादेखि शल्यक्रिया गर्नुपर्ने प्रसूति सेवा बन्द भएको अस्पतालले जनाएको छ।
जुम्लाको चन्दननाथ मन्दिरबाट गएको मंगिरमा हराएका मध्ये एउटा बाहेक सबै मूर्ति भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको टोलीले गर्ज्याकोट गाविसको जंगलमा दत्तात्रेयको बाहेकका सबै मूर्ति भेटाएको मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डीआईजी माधव नेपालले जानकारी दिनुभयो।
शेयर बजार परिसूचक नेप्से आज घटेको छ। केही दिनदेखि लगातार बढ़ेको नेप्से आज 26.03 अंकले घटेर 1456.82 बिन्दुमा पुगेको हो। सबै समूहको परिसूचक घटेको दिन आज सबैभन्दा धेरै बीमा समूहको परिसूचक 216.96 बिन्दुले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
3 दिनदेखि लगातार भएको हिमपातले ओखलडुङ्गाको सिद्धिचरण राजमार्ग अन्तर्गत ओखलडुङ्गा सोलुखुम्बु सड़क अवरूद्ध भएको छ। हिमपातले ओखलडुङ्गाको ठाडेदेखि सोलुसम्मको सड़क अवरूद्ध भएको हो। सड़कमा 2 फिटसम्म हिउँ जमेपछि यात्रुवाहक जीप बस तथा मालवाहक गाड़ी बाटोमै अलपत्र परेका छन्।
सन् 2016 पूर्वाञ्चलमा 1012 मानवाधिकार उल्लंघनका घटना भएका छन्। अनौपचारिक सेवा केन्द्र इन्सेकले धनकुटामा आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार 1012 मानवाधिकार उल्लंघन र ज्यादा घटना भएको र त्यसबाट 1035 जना पीड़ित भएका छन्। यो तथ्याङ्क सन् 2015 भन्दा कम रहेको इन्सेकले जनाएको छ।
जिल्ला वन कार्यालय धनुषाले सालको गोलिया लोड भएको भ्यान सहित 2 जनालाई पक्राउ गरेको छ। ना 3 68 96 नम्बरको पिकअप भ्यानमा लोड भएको सालको 30 वटा गोलिया सहित धनुषा धाम नगरपालिका 9 का केवल कुमार यादव र झप्सु ठाकुरलाई पक्राउ गरिएको सहायक वन अधिकृत सुरेश शर्माले जानकारी दिनुभयो।
डोटीको बाँझ ककानी गाविसमा थाहा नभएको रोगका कारण किसानका बाख्रा धमाधम मर्न थालेका छन्। स्थानीय बासिन्दाका अनुसार अहिलेसम्म बाँझ ककानी गाविस एकका जंगबहादुर खड्काको मात्रै 21 वटा बाख्रा मरिसकेका छन्। व्यावसायिक रूपमा फार्म दर्ता गरेर बाख्रा पालन गर्दै आएका खड्काको फार्ममा मंगिर दोस्रो हप्तादेखि रोग देखिएको थियो। रोग अरू क्षेत्रमा समेत फैलन थालेको उहाँले जानकारी दिनुभयो।
विद्युत प्राधिकरणका 3 संचालकलाई हटाउने निर्णय सदर गर्ने सर्वोच्चको फैसलाबारे आत्मीय नेपाली ह्याण्डलबाट गरिएको ट्वीटमा लेखिएको छ, यो हो नि त सकारात्मक न्याय, गलत काम गरे बापत थप कारवाही पनि हुनुपर्छ।
विष्णु समीर ट्वीट गर्नुहुन्छ, संविधान संशोधनका विषयमा सर्वोच्च अदालतको फैसलापछि सत्तापक्ष र प्रतिपक्ष दुवैले आफ्नो पक्षमा फैसला भयो भने दावी गरिरहेका छन्। फैसला नागरिकको पक्षमा आएको हो, यिनीहरूले बुझेनछन्।
प्रधानमन्त्रीले तेह्रथुमका आगलागी पीड़ितलाई 1 करोड़ सहयोग गर्ने घोषणा गरे पनि कृष्ण दराईलाई पीड़ितले यो रकम पाउनेमा विश्वास छैन। फेसबुकमा उहाँ लेख्नुहुन्छ, जो आए पनि घोषणा मात्रै त गर्ने हुन्, पीड़ितले पाउने होइनन्। नेपाली खेलाड़ीले बंगबन्धु साफ एएफसी सोलिडारिटी कप जित्दा पनि पुरस्कारको घोषणा गरेकै हुन्, तर अहिलेसम्म उनीहरूको हात लागेको छैन। अनि भूकम्प पीड़ित र बाढ़ी पीड़ितको हालत पनि उस्तै छ।
यसै विषयमा सुझाव दिँदै कृष्ण भूषाल ट्वीट गर्नुहुन्छ, जहाँ पनि करोड़ौं सहयोग गर्ने भन्दै आश्वासनका पोका मात्र बाँड्नु उचित होइन, लाखौंको सपना देखाउनु भन्दा बरू 1,000 दिए एक छाक त टर्छ।
अनि पासपोर्टको फारम अबदेखि मोबाइलको एप्सबाटै भर्न सकिने समाचार पढेर दीपक एकल यात्री फेसबुकमा लेख्नुहुन्छ, राम्रो र सरल हुने भयो तर भरपर्दो हुन पनि जरूरी छ।
विचारका लागि तपाईंलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
साथीहरू, रितु थेवे र उजिर कार्की मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो। अब विदेशका खबर। भारतमा गर्भवतीलाई 6,000 रुपियाँ भत्ता दिइने भएको छ। मातृ मृत्यु दर घटाउने योजना अनुसार गर्भवतीलाई भत्ता बढ़ाइएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। भारत सरकारको तथ्याङ्क अनुसार प्रत्येक वर्ष 1,36,000 महिलाको सुत्केरी हुने क्रममा ज्यान जाने गरेको छ। भारतका पूर्व प्रधानमन्त्री डाक्टर मनमोहन सिंहको नेतृत्वको सरकारले इन्दिरा गान्धी मातृत्व सहयोग योजनाको नाममा गर्भवतीलाई भत्ता दिने नीति ल्याए पनि कार्यान्वयन भएको थियो। 18 वर्षपछि विवाह गरेर बढ़ीमा 2 सन्तान जन्माउने महिलाले मात्रै यो सुविधा पाउनेछन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। मेची नेत्रालय काकरभिट्टा गोल्डकपमा एपीएफ क्लब सेमी फाइनलमा पुगेको छ। आज भएको खेलमा काठमाडौँको संकटा क्लबलाई 1-0 हराउँदै एपीएफ सेमी फाइनलमा पुगेको हो। एपीएफका लागि हरि कार्कीले गोल गरेका हुन्। यसै गरी आयोजक फिदिम स्पोर्टिङ क्लब 8 फाल्गुनन्द गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। आज फेन्स क्लब बीआरसी भूटानलाई 2-0 हराउँदै फिदिम सेमी फाइनलमा पुगेको हो। फिदिमका लागि दुवै गोल शरण बस्नेतले गरे। यस्तै पोखराको सहारा क्लब हेटौडामा चलिरहेको अन्तर्राष्ट्रिय गोल्ड कप फुटबल प्रतियोगिताको सेमी फाइनलमा पुगेको छ। आज भएको खेलमा भारतको दिल्ली युनाइटेड क्लबलाई पेनाल्टीमा 3-2 हराउँदै सहाराले अन्तिम चारमा स्थान पक्का गरेको हो। निर्धारित समयमा दुवै टोलीले 1-1 गोलको बराबरी खेलेपछि खेलको निर्णय नयाँ टाई ब्रेकरबाट लिइएको थियो। प्रतियोगितामा भोलि संकटा र आर्मी क्लब बीच खेल हुँदैछ।
बंगलादेशसँगको पहिलो 2020 क्रिकेट न्यूजील्याण्डले 6 जितेको छ। पहिले ब्याटिङ गरेको बंगलादेशले दिएको 142 रनको लक्ष्य न्यूजील्याण्डले 12 बल बाँकी छँदै 6 गुमाएर भेटाएको हो। न्यूजील्याण्डका लागि केन विलियमसनले अभिजित 73 र कोलिन डे ग्रान्ड होमले 41 रन बनाए। पहिले ब्याटिङ गरेको बंगलादेशका लागि मेहमेदुल्लाले 52 रन बनाएका थिए। यस्तै दक्षिण अफ्रिकासँगको दोस्रो टेस्ट क्रिकेटको पहिलो पालीमा श्रीलंकाले खराब शुरूआत गरेको छ। ताजा अवस्थामा मात्रै 40 ओभरको खेल सकिँदा 100 रन जोड्न श्रीलंकाले 7 विकेट गुमाएको छ। यो अवस्थामा श्रीलंका अझै पहिलो पालीमा 292 रनले पछि छ भने उसको 3 विकेट बाँकी रहेको छ। यसै गरी श्रीलंकाका लागि श्रीलंकाका दिमुत करूणारत्नेले पहिलो पालीमा 24, कौशल सिल्वा 11 र कुशल मेन्डिस पनि 11 रनमै आउट भएका छन्। दक्षिण अफ्रिकाले आफ्नो पहिलो पालीमा 392 रन बनाएको छ। उसका लागि डिल एल्गरले 129 र किन्टन डिककले 101 रन बनाएका छन्। श्रीलंकाका लाहिरू कुमार एक्लैले दक्षिण अफ्रिकाको 6 लिए पनि दक्षिण अफ्रिकाले सम्मानजनक योगफल बनाएको। यस्तै पाकिस्तानसँगको तेस्रो टेस्टको पहिलो पालीमा अस्ट्रेलियाले पहिलो दिन 3 विकेटको क्षतिमा 365 रन बनाएको छ। मेन्ट्रेन्स 167 रनमा खेलिरहेका छन् भने डेभिड वार्नरले 113 रन बनाएका छन्। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिनै लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
विद्युत प्राधिकरणका 3 संचालक हटाउने निर्णय सर्वोच्चद्वारा सदर। लोडसेडिङ मुक्त गराउने अभियानमा साथ नदिएकाले हटाएको ऊर्जा मन्त्रीको जिकिरप्रति सर्वोच्च सहमत।
संसद बैठक 5 दिनका लागि स्थगित। पुस 24 सहमति गर्ने नेताहरूको प्रतिबद्धता।
काठमाडौँको डाँडागाउँमा रहेको बाल विकास समाज आधारभूत विद्यालय नमूना बन्दै स्थानीयवासी र शिक्षक जुटेपछि विद्यालयको रूपै फेरियो।
भारतमा गर्भवतीलाई 6,000 रुपियाँ भत्ता दिइने, 18 वर्षपछि विवाह गरेर बढीमा 2 सन्तान जन्माउने महिलाले मात्रै यो सुविधा पाउने।
र एएफसी क्लब मेची नेत्रालय काकरभिट्टा गोल्ड कपको सेमी फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण भने सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै सुनिता पहरी र लक्ष्मण कार्की विदा हुन्छौ। नमस्कार।